आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
बजाउँदै ताली हाम्रो परमेश्वरको गरौ न महिमा, हाम्रो दुबै हातै उचाली। बजाउँदै ताली गाउँको रै उचाली, बजाउँदै ताली हाम्रो परमेश्वरको गरौ न महिमा, हाम्रो दुबै हातै उचाली, हाम्रो दुबै हातै उचाली।
श्रोता नमस्कार अनि जय मसी, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी परमेश्वरको वचन बाइबल अध्ययन दोस्रो कुरन्थी छ अध्यायबाट आरम्भ गर्न गइरहेका छौं र आज हामी विशेष गरेर दोस्रो कोरन्थी छ अध्याय एकदेखि दश पदबाट अध्ययन गर्न गइरहेका छौं। यो छ अध्यायमा हामी मुख्य विषयको रूपमा देख्नेछौ ख्रिष्टको सेविकाईको सम्पूर्ण परिस्थितिहरूमा परमेश्वरको सान्त्वना। यहाँ हामी येशु ख्रिष्टको असल सेवकको आवश्यक योग्यताहरूको पनि देख्छौ। हामी कोही पनि फेरि यो नभनिकन पढ्न सक्दैनौ यी कुराहरूको लागि को चाहिँ पर्याप्त वा काफी छ त। हामी कसैले पनि यी महान मापदण्डहरूको स्तरको भेट्न सक्दैनौ। तर म तपाईँले यो कुरा थाहा पाएको चाहन्छु कि हामी अझै परमेश्वरको सान्त्वनाको खण्डमा छौं। यहाँ हामी देख्छौ ख्रिष्टको सेविकाईको सम्पूर्ण परिस्थितिहरूमा परमेश्वरको सान्त्वना। त आज हामी यो विषयबाट देख्नेछौ सेविकाईको खाड्ने र कष्टकर अनुभवहरू। अनि हाम्रो आजको वचन अध्ययनको खण्ड हुनेछ, मैले पहिले पनि भनिसकेको छु, दोस्रो कोरन्थी छ अध्याय एकदेखि तेह्र पदसम्म। दोस्रो कोरन्थी छ अध्याय एक पद हेर्दै अगाडि बढ़ौं। परमेश्वरको सहकर्मी भएका हुनाले हामी तिमीहरूलाई विन्ती गर्दछौ कि उहाँको अनुग्रह व्यर्थ हुन नदेऊ। अर्को शब्दमा पाउल भन्छन्, हामी सबै परमेश्वरका सेवकहरू भएकोले तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि परमेश्वरको अनुग्रहलाई व्यर्थमा ग्रहण नगर। मित्र, परमेश्वरको कार्यको सेवाको सम्बन्धमा परमेश्वरको सेवक र साधारण विश्वासीमा भिन्नता देखाउने लाइनलाई मेटाउनु पर्छ। त्यहाँ कोही कोही छन् जसलाई शिक्षा दिने सिकाउने वरदान दिइएको छ, अनि यदि मलाई कुनै वरदान दिइएको छ भने मेरो वरदान बाइबल सिकाउने वरदान हो। मित्र, विभिन्न मानिसलाई विभिन्न वरदान दिइएको छ, कसैलाई सिकाउने, कसैलाई पास्टर हुने, कसैलाई प्रचारक हुने वरदानहरू दिइएका छन्। हामी तिनीहरूलाई जनसामान्य अर्थात लेटी भन्दछौ। तर परमेश्वरले ख्रिष्टको बदन शरीरको सदस्यलाई सिकाउन वरदान दिनु हुन्छ। मित्र, परमेश्वरको सेवक र साधारण विश्वासी बीच वा मञ्च र गिर्जाघरको बेन्च बीच भिन्नता छैन, पुल्पिट र बेन्च बीच भिन्नता छैन, जस्तो कि आज हामी बनाउँछौ। हामी सबै परमेश्वरको सहकर्मी सेवकहरू हौं। यदि तपाईँ साधारण विश्वासी हुनुहुन्छ भने म तपाईँलाई भनौं, म जस्तै तपाईँको पनि परमेश्वरको वचन अरूलाई दिने कर्तव्य हो। मलाई सिकाउने वरदान दिइएको छ। हुन सक्छ तपाईँ बैंकको प्रबन्धक हुनुहोला, वा कुनै ठूलो संस्थाको निर्देशक हुनुहोला, वा ठूलो ओहदाको मानिस हुनुहोला, या तपाईँ गरीब लेबर हुनुहोला, तर आज परमेश्वरको वचन बाहिर दिने काममा तपाईँको कर्तव्य छ। यो तपाईँको उत्तरदायित्व पनि हो। परमेश्वरले मण्डलीलाई त्यस्ता निश्चित मानिसहरू दिनुभएको छ जसले सिकाउनेछ, अनि निश्चित मानिसहरू पास्टरको रूपमा काम गर्नेछन्, अनि निश्चित मानिसहरूसँग ती वरदानहरू छन् जुन सेविकाईको कामको लागि प्रयोग गरिन्दछन्, जुन विश्वासीहरूलाई सेवाको लागि तयारी गर्नु हो। डाक्टर रेडमेकरले भनेका टिप्पणीको म उद्धृत गर्न चाहन्छु। गोठालाहरूले भेड़ाहरूको पैदा गर्दैनन्, उत्पादन गर्दैनन्, भेड़ाले भेड़ाकै उत्पादन गर्दछ। आज धेरै मानिसहरू सोच्दछन् कि ख्रिष्टको लागि मानिसहरूलाई जित्न प्रचारक, इभेन्जलिस्ट, पास्टरको मात्र काम हो। मित्र, म तपाईँलाई भनौ, यो तपाईँको पनि कर्तव्य हो। विश्वासीहरूको शरीर अर्थात बदनलाई तयार गर्न शिक्षकहरू, प्रचारकहरू, इभेन्जलिस्टहरू, मिशनरीहरू दिनुभएको छ, ताकि मण्डली घरको बेन्चमा मात्र बस्ने साधारण विश्वासीहरू ख्रिष्टको निम्ति साक्षी दिने काममा र आत्मा जित्ने काममा तिनीहरूको सेविकाईको निम्ति सुसञ्चित हुन सकुन्। गोठालाले भेड़ाको उत्पादन गर्दैन, उसले भेड़ाहरूलाई चराउँछ, खुवाउँछ, हेरविचार गर्छ, रेखदेख गर्छ, तर गोठालाले भेड़ाको पैदा गर्दैन, उत्पादन गर्दैन, उसले त्यो गर्न सक्दैन। भेड़ाले भेड़ाकै उत्पादन गर्दछ। आज मण्डलीको सम्पूर्ण काम र मण्डली दिन प्रतिदिन घट्दै जाँदैछ, किनभने भेड़ाहरूले साक्षी दिइरहेका छैन, सुसमाचार दिइरहेका छैन। म फेरि यो प्रश्न खड़ा गर्न चाहन्छु, र म जान्दछु कि म यसको बारेमा व्यक्तिगत बनिरहेको छु। अरूलाई परमेश्वरको वचन दिने काममा तपाईँ के गरिरहनु भएको छ? तपाईँले केही त्यस्तो काम गर्न सक्नुहुन्छ जुन म गर्न सक्दिन, र कुनै पनि प्रचारकले या प्रचारले पनि त्यो काम गर्न सक्दैन। त्यहाँ कोही मानिसहरू छन् जससँग तपाईँमा विश्वास छ, भरोसा छ, तिनीहरूले तपाईँका कुराहरू सुन्नेछन्, तर तिनीहरूले प्रचारको कुरा सुन्ने छैन।
म एकजना ठूलो व्यापारीलाई चिन्दछु जससँग प्रचार गर्ने वरदान छैन। उसले यो विचार गर्दछ कि राम्ररी उसले मानिसहरूलाई सम्झाउन सक्दैनन्, त्यसकारण उसले हाम्रो रेडियो कार्यक्रमको क्यासेटमा रेकर्ड गरेर उसले यो हरेक जग्गाहरूमा दिने गर्दछ, सीडीहरू बनाएर हरेक जग्गामा बाँड्ने गर्दछ। उसले आफ्ना कर्मचारीहरूलाई, आफ्ना मित्रहरूलाई त्यो सीडी सुन्नलाई दिन्छन्। मित्र, त्यो साक्षी दिने कामको उदाहरण हो। हामी सबै परमेश्वरका सहकर्मी अर्थात सेवकहरू हौ। त्यसपछि पावल भन्छन्, तिमीहरूलाई आग्रहपूर्वक विन्ती पनि गर्दछु कि परमेश्वरको अनुग्रह व्यर्थमा ग्रहण नगर। मित्र, कसरी कुनैले परमेश्वरको अनुग्रह व्यर्थमा लिन्छन् त? परमेश्वरले उहाँको आफ्नो भलाइपन र कृपा हामीमाथि वर्षाउनु भएको छ। उहाँको महान भलाइपन प्राप्त गरेर परमेश्वरको अनुग्रहको उद्धारमा आनन्द गर्नु, तर उही समयमा संसारिक शारीरिक जीवन जिउँछन् भने त्यसलाई नै व्यर्थमा परमेश्वरको अनुग्रह ग्रहण गर्नु भनिन्छ। मित्र, तपाईंलाई यो प्रश्न सोध्न चाहन्छु, आज परमेश्वरको हृदयको प्रेमको निम्ति हामी कस्तो प्रतिक्रिया जनाइरहेका छौं? दुई पदमा भनिएको छ, किनभने उहाँ भन्नुहुन्छ, ग्रहण योग्य समय मैले तिम्रो पुकारा सुने र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरे। हेर, ग्रहण योग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो। धेरै मानिसहरू भन्छन्, अहिले नै म ख्रिस्टलाई ग्रहण गर्ने छुइन, म अर्को कुनै दिनमा उहाँलाई ग्रहण गर्नेछु। तिनीहरूले यसलाई पछि सार्छन्। अनि कोही मानिस चाहिँ आफ्नो गाउँमा खास विशेष प्रचारक आइन्जेलसम्म पर्खन चाहन्छन्, या तिनीहरू कुनै महान सुसमाचार प्रचार मिटिङ वा सभामा नगइन्जेलसम्म पर्खन्छन्। अहिले मलाई थाहा छैन तपाईँ को हुनुहुन्छ र तपाईँ अहिले कहाँ हुनुहुन्छ, तर तपाईँ उद्धार पाउनु भएको छैन भने अहिले नै उद्धारको दिन हो। तपाईँको घड़ीमा समय हेर्नुहोस्। अहिले कति समय नै किन नभएको होस्, यो तपाईँको निम्ति अहिले उद्धारको दिन हो। कसैले यो प्रश्न सोध्ला, के म उहाँलाई भोलि ग्रहण गर्न सक्दिन? सम्भवत, तर तपाईसँग भोलिको प्रतिज्ञा छैन। महत्वपूर्ण कुरा यो हो कि परमेश्वर भन्नुहुन्छ कि उद्धारको खास समय अहिले नै हो। अनि तीन पदमा भनिएको छ, हाम्रो सेवामा दोष नभेटोस् भनेर हामी कसैको मार्गमा बाधाको कारण राख्दैनौ। मित्र, व्यक्तिगत आचरणको बारेमा हामी अति नै होशियार हुन आवश्यक छ। हामीले कुनै कुरामा बाधा दिनुहुन्न। यहाँ उल्लेखित बाधा चाहिँ कसैलाई वा कसैको भावनालाई आघात पुर्याउनु होइन। मलाई लाग्दैन कि आज कसैको भावनालाई ठेस नलगाइकन कसैले मण्डलीमा सेवा गर्न सक्छ। मलाई त्यो लाग्दैन। मण्डलीमा कोही कोही छन् जसको उद्देश्य त्यहाँ रहनु केही पनि होइन, तर खालि तिनीहरूको भावनामा ठेस आघात पुर्याउँदछ, बस त्यही उद्देश्यको लागि छन्। डाक्टर हेरी एरनसाइडले यसलाई यसरी राख्छन्, यदि तपाईँले तिनीहरूसँग जय मसीह भन्नुभएन भने वा हात मिलाउनु भएन भने तिनीहरू विचार गर्छन् कि तपाईँले तिनीहरूलाई नगण्य गर्नुभयो वा अनादर गर्नुभयो वा अनादर गर्न इरादा गर्नुभयो। यदि तपाईँले तिनीहरूलाई जय मसीह भन्नुहुन्छ र हात मिलाउनुहुन्छ भने तपाईँले तिनीहरूको गठिया बातको आघात पुर्याउनुहुन्छ, चोट पुर्याउनुहुन्छ। यदि तपाईँ तिनीहरूसँग बोल्न छोड्नुहुन्छ भने तपाईँ तिनीहरूलाई व्यवस्था गरिरहनु भएको छ, विघ्न डालिरहनु भएको छ, तर तपाईँले बोल्न छोड्नुहुन्न भने तपाईँ घृणायुक्त हुनुहुन्छ। मित्र, यदि तपाईँले तिनीहरूलाई पत्र लेख्नुभयो भने तिनीहरू जान्दछन् कि तपाईँ तिनीहरूको पैसाको पछि हुनुहुन्छ। यदि तपाईँले त्यो लेख्नु भएन भने तब तपाईँ तिनीहरूलाई उपेक्षा व्यवस्था गरिरहनु भएको छ। यदि तपाईँले तिनीहरूको घरमा संगति दिन प्रार्थना गर्न जानुहुन्छ भने तपाईँले तिनीहरूको काममा बाधा दिनुहुन्छ, डिस्टर्ब गर्नुहुन्छ र तिनीहरूलाई दिगदार गर्नुहुन्छ। तर यदि तपाईँले तिनीहरू कहाँ जानु भएन भने तिनीहरू सोच्दछन् कि तपाईँ तिनीहरूकोमा कति पनि रुचि लिनुहुन्न, चाख लिनुहुन्न। मैले एउटा सानो रेस्टुरेन्टमा यो कथन लेखिएको भेटाए। हामी हरेकले खुशी तुल्याउन सक्दैनौ, तर हामी कोसिस गर्नेछौ। यो कथन तपाईँको निम्ति परिचित होला, तर मेरो निम्ति नयाँ थियो। हाम्रो सेवामा दोष नलागोस्को अर्थ यो हो कि तपाईँले त्यस्तो जीवन जिउनु हो ताकि कसैले तपाईँमा औल्याएर यो भन्न नसकोस्, त्यस मानिसको जीवनको कारण उसको जीवनमा उद्धारको निश्चयतामा कति पनि विश्वास गर्दिन। अहिले पावल ती कुराहरूको सूचित गर्दछन् जुनले सेविकाईको चरित्र चित्रण गर्दछ वा विशेषताको जनाउँछ। तिनीहरू अति नै चाखलाग्दा छन्। चार पदमा भनिएको छ, तर हर तरले हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौ, ज्यादै सहनशीलतामा, कष्टमा, कठिनाईमा, आपत विपदमा, ज्यादा धीरजमा, सहनशीलतामा, त्यो चाहिँ सूचीमा पहिलो स्थानमा छ। मित्र, म तपाईँलाई खुलाम रूपले भनौं र खुलाम रूपले स्वीकार गर्दछु कि धेरैजना आज धीरस नै एक कुरा हो जुनको कमी सधैँ भएको छ, अनि यो मलाई पनि सधैँ कमी भएको छ। मेरो एकजना मित्रले ठट्टामा भन्यो कि प्रचारक, तिमीले धीरज विषयमा प्रचार गर्छौ भने म सुन्न चाहन्न, किनभने मलाई लाग्दैन कि तिमी यस विषयमा बोल्न योग्यका छौ। त्यसकारण मित्र, म धीरजको विषयमा प्रचार गर्न गइरहेको छुइन। म खालि तपाईँलाई यही मात्र सूचित गर्न चाहन्छु कि धीरज सहनशीलता सूचीको पहिलो स्थानमा छ। दोस्रो कुरा भनिएको छ संकष्टमा। यो नै एक कुरा हो जुन आज धेरै मानिसहरूले सेविकाईमा भोग्नै पर्छ, अनि मैले आफ्नो जीवनमा पनि भोगे। तेस्रो कुरा भन्छन् दरिद्रतामा। मित्र, जो व्यक्ति गरीब परिवारमा जन्मेका छन् र गरीब छन् र अभावमा छन्, ती व्यक्तिहरूले यसको बुझ्न सक्छन्। आज कति त्यस्ता परमेश्वरका सेवकहरू छन् जो भोका प्यासा प्रभुको सेवा गरिरहेका छन्। म केही त्यस्ता परमेश्वरका जनहरूलाई जान्दछु जसले चार पाँच दिनसम्म खाली पानी मात्र पिएर केही मुठी भुटेको मकै खाएर प्रभुको सेवा गरिरहेका छन्। कतिले त एउटै लुगा चार पाँच वर्षदेखि लगाइरहेका छन् भनिएको छ। तर हर तरहले हाम्रो आफैलाई परमेश्वरका सेवकहरू हौ भन्ने देखाउँछौ, ज्यादै सहनशीलतामा, कष्टमा, कठिनाईमा, आपद विपदमा। आज धेरै मानिसहरू छन् जसले यी कुराहरू के हुन्, वास्तवमा यी कुराहरू कस्तो हुन् सो कुरा जान्दछन्। अनि पाँच पदमा भनिएको छ, कुटाइ चुटाइमा, कैदमा, हुलदुङ्गामा, परिश्रममा, अनिदो बस्दा, भोकमा, कोर्राबाजीमा, मलाई लाग्छ कि हामी मध्ये अति नै कमले मात्र शारीरिक तवरमा पाउले अनुभव गरेको कोर्राबाजीको सो कुराको जान्दछौ। त्यो के हो हामी धेरैलाई थाहा छैन। अगाडि भन्छन् कैदमा। अमित्र, हामी परमेश्वरको वचनमा देख्छौ कि पाउल सुसमाचारको निम्ति कैदमा थुनिए, अनि अगाडि भन्छन् हुलढुङ्गामा, अनि हामी यो पनि उसको जीवनमा देख्छौ कि कतिपल्ट सुसमाचार र विश्वासको खातिर शत्रुहरूको हुलढुङ्गामा तिनी परेथे। एकपल्ट त ढुङ्गाली हानेर मारिएथे र नालामा फ्याँकिएथे। अगाडि भन्छन् परिश्रममा। हामी हरेकले जान्दछौ कि पाउल प्रभुको सेवाको निम्ति के कस्तो परिश्रम गरे। त्यस्तै पाउले धेरै ती कुराहरूको सूचित गर्दछन् जुन उसले आफ्नो सेविकाईमा अनुभव गरेथे, जुनमा भएर आज हाम्रो दिनमा अति नै कम मानिसहरू जान्दछन्। यी सबै कुरा पाउलको निम्ति आम कुरा थियो। अहिले पाउल सेविकाईको पहिचानको अर्को सेटको दिन्छन्। छ र सात पदमा भनिएको छ, शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, साँचो प्रेममा, सत्य बोलीमा र परमेश्वरको शक्तिमा दाहिने र देब्रेपट्टि धार्मिकताको अस्त्र शस्त्र धारण गरेर। शुद्धतामा, मलाई विश्वास गर्नुहोस् कि सेवक आफ्नो जीवनमा शुद्ध हुन अति नै धेरै आवश्यक छ। शुद्धताको कमी नै एक त्यस्तो कुरा हो जुनले आज सेविकाईलाई बाधा दिन्छ। यो सधैँ दयनीय कुरा हो, अति नै नाजुक कुरा हो कि जब कुनै सेवक अनैतिकतामा र अशुद्धताको दोषीको रूपमा पाइन्दछ। शुद्धता महत्वपूर्ण कुरा हो र परमेश्वरको निम्ति पनि महत्वपूर्ण कुरा हो। दोस्रो कुरा पाउल भन्छन् ज्ञानमा। मलाई लाग्दैन कि यहाँ उल्लेखित ज्ञानले खालि परमेश्वरको वचनको ज्ञानको मात्र संकेत गर्दछ। परमेश्वरको वचनको सेवक धेरै अरू कुराहरूमा पनि जानकारी हुनुपर्छ, ज्ञानी हुनुपर्छ। हरेक क्षेत्रमा सामान्य ज्ञान हुन अति जरूरत छ। तेस्रो कुरा भनेको छ धैर्यमा। यो शब्द फेरि यहाँ आएको छ। धैर्य कपडाको भिन्नै सुटमा धीरज हो। चौथो कुरा भनेको छ दयामा, अनि सेवकहरूमा यो गुण पनि नित्यन्त आवश्यक छ। अनि पाँचौं कुरा भन्छन् पवित्र आत्मामा। परमेश्वरले ती कुनै पनि प्रचारकहरूमाथि कृपा गरून्, दया गरून् जो परमेश्वरको आत्माको शक्तिमा अगुवाई र नेतृत्व मुनि बेगर वचन प्रचार गर्छन्। मित्र, तपाईँलाई थाहा छ किन? किनभने प्रभावकारी केवल पवित्र आत्माद्वारा मात्र हुन सक्छ। छैटौं कुरा भनेको छ सकली प्रेममा। सकली सत्य प्रेम आज अति नै धेरै गरी आवश्यक छ। आज हामीलाई बोक्रे पाखण्डी प्रेमको आवश्यक छैन। मुखमा राम राम, बगलीमा छुरा, आज यस्ता धेरै मानिसहरू छन्। हामीलाई सत्य सकली प्रेमको आवश्यक छ। हामीले त्यस्तो प्रेमको आवश्यक छ जुन परमेश्वरको आत्माले हृदयहरूमा लगाउनुहुन्छ। अनि सातौं कुरा भनेको छ सत्य वचनमा। यसको मतलब हो प्रचारकले आफ्नो बाइबलको जान्नै पर्छ। उसले परमेश्वरको आत्माको द्वारा प्रचार गर्नुपर्छ, अनि त्यो तब मात्र सम्भव छ जब पास्टरले अगुवाले पुलपिटमा कदम राख्नुभन्दा पहिले परमेश्वरसँग समय बिताउँछ। अनि आठौं कुरा भन्छन् दाइने र देब्रे दुवैपट्टि धार्मिकताको कवचले। यसको मतलब हरेक क्षेत्रमा सही जीवन यापन हो। अनि पाउले नौ विरोधाभासको सेट दिन्छन् जुन परमेश्वरको मानिसको चरित्र चित्रण गर्दछ। आठदेखि दश पदमा भनिएको छ, आदरमा र अनादरमा, बदनाम र सुनाममा हामी ठगाझै ठानिन्छौ, तर हामी साँचा छौं। अपरिचित भए तापनि सुपरिचित छौं। मन लागेका झै तापनि हामी बाँचेका छौं। सजाय भोगेका तापनि मारिएका छैनौ। अफसोचे तापनि सधैँ आनन्दित। गरीब तापनि धेरैलाई धनी तुल्याउने। केही नभए जस्तो तापनि सबै थोक भएका। पहिलो कुरा भन्छन् आदर र अनादर। कसैले स्वीकार गर्छन् भने कसैले अस्वीकार गर्छन्। यसले सुव्यवस्थित सन्तुलित सेविकाई दिन्छ। दोस्रो कुरा भनिएको छ बदनामले र सुनामले। यद्यपि कोही मानिसले हाम्रो बारेमा कुरूप खराब कुराहरू भने तापनि हामी निरन्तर प्रभुको सेवा गर्छौं। शेक्सपियरको आफ्नो एक चरित्रले भन्छ, तिनीहरू मलाई महिमा दिन्छन् र मलाई गधा बनाउँछन्। अहिले मेरो शत्रुहरूले खुलाम रूपले भन्छ म एक गधा हुँ। मित्र, मिथ्या प्रशंसाले आलोचना भन्दा धेरै नोक्सानी गर्दछ। तेस्रो कुरा भन्छ ठगा झैं तैपनि सच्चा। हामीलाई ठगा भनिएको छ तर हामी परमेश्वरको सत्य वचन दिइरहेका छौं। चौथो कुरा भन्छन् नचिनिएको झैं तापनि राम्ररी चिनिएको, अपरिचित तापनि सुपरिचित। मतलब नचिनिएको झैं तापनि राम्ररी चिनिएको। परमेश्वरको सेवक संसारमा प्रसिद्ध नहोला तर तिनी परमेश्वरमा राम्ररी चिनिएका छन्। अनि पाँचौ कुरा भन्छन् मर्न लागेको झैं तैपनि हामी बाँचेकै छौं। पाउले मृत्युको स्थान लिएका थिए तैपनि तिनीसँग ख्रिष्टमा नयाँ जीवन छ। अनि छैटौं कुरा भनिएको छ चेताएको झैं तैपनि नमारिएको झैं। मतलब सजाय भोगेको तापनि मारिएका छैनौ। उसले आफ्नो जीवनमा प्राय पटक पटक सतावट, कुटाई पिटाई, कोर्रा पथरबाको अनुभव गरे तैपनि अझै बाँचेका थिए। सातौं कुरा भन्छन् अफसोसी तर पनि सधैँ आनन्दित। उसको अफसोस चाहिँ मानिसहरूको पापको लागि र सुसमाचारको तिनीहरूको इन्कार अस्वीकारमा थियो, तैपनि तिनी ख्रिष्टमा आनन्द गरिरहेका थिए। आठौं कुरा भन्छन् गरीब झैं तैपनि धेरैलाई धनी तुल्याउने। अनि नौ कुरा भन्छन् केही नहुने झैं तैपनि यावत थोक्छ। तपाईँलाई यादै होला पाउले कोरिन्थियनहरूलाई पहिलो पत्रमा लेखे थिए सबै कुरा तिनीहरूका थिए। यसमा संसारका कुराहरू, जीवन, मृत्यु, वर्तमान र भविष्य सामेल छ। सबै कुरा तिमीहरूकै हो र तिमीहरू ख्रिष्टका हौ अनि ख्रिष्ट परमेश्वरको। ओ हामी कति धेरै धनी छौं तैपनि हामी गरीब छौं। पाउलले हामीलाई यी तीन कुराहरूको सेटको दिन्छन् जुनले सेविकाईको विशेषता जनाउँछ। तपाईँले ध्यान दिनुभएको होला कि पहिलो सेटले चाहिँ ती कुराहरूसँग व्यवहार गर्दछ जुन शारीरिक छ, अनि दोस्रो सेटले चाहिँ मानसिक कुरासँग व्यवहार गर्दछ, र तेस्रो सेटले चाहिँ आत्मिक कुराहरूसँग व्यवहार गर्दछ, अनि सबै महत्वपूर्णका छन्। श्रोता, आज हामीले दोस्रो कोरिन्थी छ अध्याय एक पददेखि खालि दश पदसम्म मात्र अध्ययन गर्यौं। बाँकी हामी अर्को दिनमा अध्ययन गर्नेछौ।
सुंदर सपना सीसा जे फूट्यो गहबाट आंसू झर्यो यो कस तो विडम्बना हो बिछोड़ियो जिंदगी को सुंदर सपना सीसा जे फूट्यो को दिन साचे को खुशी दर्पण झैं फूट्यो
को दिन मा साचे को खुशी दर्पण जै फुट्यो अनंत समरहने बचा छैभर मै टुट्यो यो कस तो जिंदगी हो बुझना नहीं न सकने सुंदर सपना सीसा जै फुट्यो।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
मायाको चाहमा तड्पने हृदय पत्थर कसरी बन्छ मानवता विहीन मानव भई कठोर बनी किन जुछ यो कस्तो निठुरी मन कसलाया टाउन सकने सुंदर सपना सीसा जै फुट्यो गहबाट आँसू झर्यो यो कस्तो विडम्बना हो बिछोड्यो जिन्दगी को सुंदर सपना सीसा जै फुट्यो।
प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।